بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمب ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم، سبح اسم ربک الاعلی الذی خلق فسوا والذی قدر فہدا والذی اخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہی پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگ نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا۔ پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاری کے لیے تیار کر دیں گے۔ اتہ نصیحت کیجئے، یدی نصیحت لاب پرد ہو، اور شیگری ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا۔ किंतु अत्यंत दुर्भाग्य वाला उससे कतराएगा वही जो बड़ी आग में गिर पड़ेगा, फिर वो उसमें न तो मरेगा न ही जिएगा। निश्चित रूप से जिसने अपने आप को पवित्र बना लिया वो सफल हो गया, और जिसने अपने पालनहार के नाम का स्मरण किया फिर नमाज अदा की। नहीं, बल्कि तुम तो सांसारिक जीवन को प्राथमिकता देते हो, जबकि परलोक अधिक उत्तम और शेष रहने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोतो, इमाम अली नकी अलैहिस्सलाम के जन्म दिवस के शुभ अवसर पर रेडियो तेहरान आप सबकी सेवा में हार्दिक बधाई प्रस्तुत करता है। आज सोमवार है, मुर्दात की 4, जिलिजा की 15 और जुलाई की 26 तारीख। श्रोतो, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता नोट कर लें, pastoday.com/hi, जबकि हमारा ईमेल एड्रेस है hindi@ws.iribi.ir। श्रोता, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप इमाम अली नकी अलैहिस्सलाम के जन्म दिवस के शुभ अवसर पर हमारा विशेष कार्यक्रम सुनेंगे, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा विश्व दर्पण। श्रोताओं, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप रेडियो तेहरान से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। जनरल सलामी ने कहा है कि ईरान को पंगू बनाने वाला प्रतिबंध नाकाम हो गया है। अफगानिस्तान में तालिबान के दर्जनों लड़ाके मारे गए हैं। राष्ट्रसंघ सुरक्षा परिषद का कहना है कि अफगानिस्तान के 15 प्रांतों में अलकायदा मौजूद है। रूसी राष्ट्रपति ने कहा है कि उनकी नौसेना ऐसे हमलों के लिए तैयार है जिन्हें रोका नहीं जा सकता। और अब आप मरियम मेरदादी और मोहम्मद मेदी से विस्तार से समाचार सुनिए।
ईरान के इस्लामी क्रांति के संरक्षक बल सिपाही पासदारान IRGC के प्रमुख ने कहा है कि ईरान को पंगू बनाने वाला प्रतिबंध विफल हो गया है। IRGC के कमांडर इन चीफ जनरल हुसैन सलामी ने आज देश के पश्चिम में स्थित किरमानशाह में आयोजित एक कार्यक्रम में कहा कि ये खतरनाक जटिलवा प्रतिबंध की स्ट्रेटेजी अमेरिका जैसे देश को भी पंगू बना देगी, किंतु ये शैतानी शक्तियां जब ईरान तक पहुंचती हैं तो रुक जाती हैं, जबकि इन शक्तियों ने बहुत सी व्यवस्थाओं को गिरा दिया है। जनरल सलामी ने सीरिया में बर्बादी, लिबनान में मतभेद व फूट डालने की आग भड़काने, इराकी जनता की हत्या, अफगानिस्तान का शांति व सुरक्षा और विकास से वंचित रहना इस देश में विदेशी शक्तियों की उपस्थिति का परिणाम बताया, और कहा कि दसियों साल से इन्हीं चीजों का स्वप्न ईरान के बारे में देख रहे हैं, परंतु लोगों द्वारा सुप्रीम लीडर के अनुसरण से उनके सपनों पर पानी फिर गया है।
ईरानी लोगों ने कोविरान बरकत वैक्सीन का बड़े पैमाने पर स्वागत किया है। समाचार एजेंसी ईरान प्रेस की रिपोर्ट के अनुसार ईरान का स्वास्थ्य मंत्रालय कोविड-19 से मुकाबले के लिए विदेशी वैक्सीन से लाभ उठाने के साथ साथ ईरानी वैक्सीन से भी लाभ उठा रहा है। रिपोर्ट के अनुसार ईरानी वैक्सीन कोविरान बरकत के अलावा भविष्य में दूसरी ईरानी वैक्सीनों का उत्पादन और प्रयोग आरंभ हो जाएगा। ईरानी वैक्सीन कोव ईरान बरकत के प्रयोग ने लोगों में भरोसा को बढ़ा दिया है, और समय बीतने के साथ साथ इसका प्रयोग अधिक हो जाएगा। आज ईरान के विभिन्न नगरों में लोग बड़ी खुशी और विश्वास के साथ कोव ईरान बरकत वैक्सीन लगवा रहे हैं। ایران کی اسلامی کرانتی کے سپریم لیڈر نے گت شکروار کو اپنی باری آنے پر ہی کوو ایران برکت ویکسین کی دوسری ڈوز لی تھی اور بل دے کر کہا تھا کہ دیش کے انتر اتپادن پر دھیان کیندرت کیا جانا چاہیے تاکہ لوگوں کو ادھک پرتیکشا نہ کرنا پڑے اور امید ہے کہ ویکسین کا وترن کرنے والے ادھیکاریوں کے پریاس سے لوگوں کے مدھیہ آسانی سے ویکسین کا وترن ہوگا۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ زانوی سنچار مادھیموں نے اعلان کیا ہے کہ اسرائیلی ودیش منتالے کے ایک کرمچاری کو ایران کی یاترا کرنے کے اپرادھ میں گرفتار کر لیا گیا ہے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار زانوی سنچار مادھیموں نے دعویٰ کیا ہے کہ اسرائیلی ودیش منتالے کے ایک چھاتر کو غیر قانونی روپ سے ایران کی یاترا کرنے اور ایران کے لیے جاسوسی کرنے کے آروپ میں گرفتار کر لیا گیا ہے۔ زانوی سماچار پتر اسرائیل ٹائمز نے گرفتار کیے گئے ویکتی کو ودیش منتالے میں جاسوس بتایا ہے اور دعویٰ کیا ہے کہ وہ لگ بھگ 20 ورش کا ہے اور اس یاترا میں وہ ایران کے انٹیلیجنس کے سمپرک میں تھا۔ اس رپورٹ کے انوسار اسرائیل کے آنترک سرکشا بل گرفتار ہونے والے ویکتی سے پوچھ تاچھ کر رہے ہیں۔ یہ آروپ ایسی استھتی میں لگائے جا رہے ہیں جب گرفتار ہونے والے ویکتی کے وکیل نے کہا ہے کہ وہ پریٹن کے لیے ایران کی یاترا پر گیا تھا اور یہ یاترا گوپنیہ نہیں تھی اور اس بات سے اس کے دوست اور اس کے پریجن اچھی طرح اوگت تھے۔
افغانستان میں طالبان کے 10 سدسیہ مارے گئے ہیں۔ افغانستان سے پراپت سماچاروں کے انوسار گت 24 گھنٹوں میں افغان سینا کے حملے میں طالبان کے 89 سدسیہ مارے گئے ہیں۔ افغان سماچار ایجنسی آوا کی رپورٹ کے انوسار افغانستان کے پرتیکشا منترالے نے آج اعلان کیا ہے کہ طالبان کے سدسیہ کنڑ، کندھار، ہیرات، فرا، فاریاب، سمنگان، ہلمند، نمروس، توخار، قندوز اور کاپیسا پرانتوں میں مارے گئے۔ سینا کے ان حملوں میں طالبان کے 82 سدسیہ گھائل بھی ہو گئے۔ افغانستان کے پرتیرکشا منترالے نے ان حملوں میں ہتات و گھائل ہونے والے سینکوں کی سنکھیا کی اور کوئی سنکیت نہیں کیا۔
سنیوکت راشٹر سنگھ کی سرکشا پریشد کے لیے تیار کی گئی ایک رپورٹ میں کہا گیا ہے کہ افغانستان کے پورب، دکشن اور دکشن پورب کے کم سے کم 15 پرانتوں میں القاعدہ موجود ہے۔ پاکستانی سماچار پتر ڈان کی رپورٹ کے انوسار جاری سپتاہ میں سرکشا پریشد کے لیے بھیجی جانے والی رپورٹ میں داعش، القاعدہ اور ان سے سمبندھت گٹوں کے بارے میں جانکاری دی گئی ہے۔ سرکشا پریشد کے لیے جو رپورٹ تیار کی گئی ہے اس کا انواد سمست سرکاری بھاشاؤں میں کیا گیا ہے۔ رپورٹ میں کہا گیا ہے کہ پچھلے ورش قطر کی راجدھانی دوحا میں امریکہ اور طالبان کے مدھ ہونے والے شانتی سمجھوتے کے باوجود افغانستان میں شانتی کی استھتی نازک ہے اور افغانستان کی سرکشا استھتی کے اور خراب ہونے کی آشنکا اور خطرہ موجود ہے۔
روس کے راشٹرپتی ولادیمیر پوتین نے چیتاونی دی ہے کہ ان کی نوسینا ایسے حملوں کے لیے تیار ہے جنہیں روکا نہیں جا سکے گا۔ رویوار کو لڑاکو جہازوں کے ایک پریڈ میں روسی راشٹرپتی ولادیمیر پوتین نے کہا کہ ان کے دیش کے ہت میں ہوا تو روسی نوسینا دشمن کے ٹھکانوں پر آباد حملے کرنے کو تیار ہے۔ پوتین نے کہا کہ روس کی نوسینا کے پاس آج وہ سب کچھ ہے جو دیش اور راشٹر ہتوں کی سرکشا سنشچت کرتا ہے۔ کچھ ہی دن پہلے بریٹن کے ایک لڑاکو ویمان کے یوکرین کے پاس سے گزرنے کو لے کر پشچمی طاقتوں اور روس کے بیچ تناؤ ہو گیا تھا۔ روس نے دعویٰ کیا تھا کہ اپنی جل سیما سے بریٹن کے ایک یودھک پوت کو بھگانے کے لیے اس کے راستے میں بم گرائے گئے اور گولیاں داغی گئی۔
روس نے امریکہ کے F-35 لڑاکو ویمان کو ٹکر دینے کے لیے اپنا پانچواں پیڑھی کا اتیادھنک فائٹر جیٹ سکھوئی چیکمیٹ پیش کیا ہے۔ پراپت رپورٹ کے انوسار روس کی پانچویں پیڑھی کا اتیادھنک فائٹر جیٹ سکھوئی چیکمیٹ کے اناورن کو کیول کچھ ہی دن گزرے ہیں کہ اس بیچ میڈیا سوتروں سے یہ خبریں آ رہی ہیں کہ بھارت کے روپ میں اس کو سکھوئی چیکمیٹ کا بڑا خریدار مل گیا ہے۔ چائنا مارننگ پوسٹ کی رپورٹ کے انوسار چین نرمت G-20 لڑاکو جیٹ کا مقابلہ کرنے کے لیے بھارت نے روس کے سکھوئی چیکمیٹ نامک ایک نئے لڑاکو ویمان کو خریدنے میں اپنی دلچسپی دکھائی ہے۔
بحرین کی جیلوں میں قید راجنیتک قیدیوں کی رہائی کی مانگ کو لے کر زبردست ویرودھ پردرشن ہو رہے ہیں۔ بحرین کی جنتا نے ایک بار پھر دیش کے الگ الگ حصوں میں راجنیتک بندیوں کی رہائی کی مانگ کو لے کر پردرشن کیا ہے۔ لولو ٹی وی کی رپورٹ کے مطابق بحرین کی جیلوں میں قید راجنیتک قیدیوں کی رہائی کی مانگ کو لے کر بحرین کے وبھن شہروں میں بھاری سنکھیا میں لوگوں نے سڑکوں پر نکل کر ویرودھ پردرشن کیا۔
فلسطینی سوتروں نے غزہ میں اسرائیل کے ایک ڈرون ابھیمان کو مار گرانے کی سوچنا دی ہے۔ قدس ٹی وی کی رپورٹ کے انوسار فلسطینی پرتیرودھ نے رویوار کی رات اسرائیل دوارا اتر پوروی غزہ کے خان یونس پر کی گئی بمباری کا منہ توڑ جواب دیتے ہوئے پوروی خان یونس کے ہی علاقے میں رویوار دیر رات ایک اسرائیلی ڈرون کو مار گرایا۔
رویوار کی پریڈ میں روس نے اپنی نوسینک طاقت کا پردرشن کیا۔ سینٹ پیٹرسبرگ میں ہوئی اس پریڈ میں 50 جہازوں اور 4000 سینکوں نے حصہ لیا۔ اکتوبر میں روس کی نوسینا کی استھاپنا کے 325 سال پورے ہو رہے ہیں۔ پریڈ میں ڈسٹرائر نوکائیں اور لڑاکو جہاز تو تھے ہی، ساتھ ہی پرنس ولادیمیر پنڈوبی بھی تھی جسے پہلی بار پریڈ میں شامل کیا گیا تھا۔ پرمانو حملہ کرنے میں سکشم یہ پنڈوبی بیلسٹک میزائلوں سے سسجت ہے۔ پوتین نے کہا کہ ہم پانی کے نیچے، پانی کے اوپر اور ہوا میں کسی بھی دشمن کا پتہ لگانے میں سکشم ہیں اور ضرورت پڑی تو آباد حملہ کریں گے۔
اور انت میں یہ سماچار کی امریکہ میں الرجی اور سنکرامک بیماری سنگٹھن کے پرمکھ نے کہا ہے کہ امریکہ میں ڈیلٹا وائرس پھیلنے کا خطرہ ہے۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار اینتھنی فاؤچی نے کہا کہ امریکہ کو یہ خطرہ ہو گیا ہے کہ جن لوگوں کو کورونا ویکسینیشن نہیں ہوا ہے وہ ڈیلٹا کی چپیٹ میں آ سکتے ہیں۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شروتو کارکرم راجنیتک چرچا میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ شروتو کارکرم راجنیتک چرچا میں ہم جائزہ لیں گے افغانستان کے تازہ حالات کا۔ اس کے ساتھ ہی روس میں نو سینا کی پریڈ کے بارے میں بھی آپ کو ایک رپورٹ سنوائیں گے۔ بھارت میں ویوادت کرشی قانونوں کے خلاف کسانوں کا پردرشن جاری ہے۔ اس بیچ پیگاسس کا مدعا بھی زور شور سے اٹھا ہے۔ تو چرچا کے وشے یہی ہیں، آرمبھ کرتے ہیں افغانستان کے تازہ حالات سے۔ افغانستان میں طالبان کے حملوں اور افغان سینا کے جوابی حملوں کے بعد جھڑپیں تیز ہو گئی ہیں اور بڑی سنکھیا میں لوگ وستھاپت ہو رہے ہیں۔ کابل سے آئی آر آئی بی کے سنواداتا بہنام یزدانی کی رپورٹ پیش کر رہے ہیں میسم زیدی۔
ان بزرگ کا نام نادر شاہ ہے، غزنی پرانت کے مالستان ضلع کے رہنے والے ہیں۔ جنگ کے شوروں سے بھاگتے ہوئے اپنے دو بیٹوں کی جانیں گوا چکے ہیں۔
زیادہ سے مرمی، ایک مرمی زیادہ زمین پیش سر یعنی قدر مغز سر بھی خبر، ایک زیادہ سر قلب خورد، ایک دیگر زمین بغل۔
نادر شاہ بتاتے ہیں کہ ان کے بیٹے ان کے سامنے دم توڑ گئے۔ نادر شاہ مالستان سے وستھاپت ہوئے ہیں اور اب کابل میں وہ سڑک کے کنارے ٹھہرے ہوئے ہیں۔ وہ بتاتے ہیں کہ 29 اور 31 سال کے ان کے دو بیٹے اس لیے مار دیے گئے کہ طالبان کو لگا کہ وہ افغان سرکاری سینا کا حصہ ہیں۔ ان دنوں افغانستان میں ہر عمر کے لوگ وستھاپت اور بے گھر ہو رہے ہیں۔ بچے اب یتیمی کا درد جھیل رہے ہیں۔ غزنی پرانت میں کیول کیندریہ شہر اور دو ضلع سرکار کے نینترن میں بچے ہیں۔ مالستان ضلع پر حالیہ ہفتوں میں طالبان نے دو بار قبضہ کیا۔
خود امروز جان بچے خود شاید چیز گیر مونند زیر جنگ شاید تو صبح امروز قرآن جس خود گرتے ہیں خدا سر زمین بچائے میں رحم کو۔
وستھاپت افغان ناگرک بتاتے ہیں کہ ہم دن رات قرآن ہاتھ میں لیے اللہ سے بس یہی دعا کرتے ہیں کہ ہم پر رحم کر، ہزارہ جاتی کے اس علاقے سے اب تک 3,000 سے ادھک پریوار وستھاپت ہو چکے ہیں. ان میں سے 300 پریوار کابل پہنچ کر در در بھٹک رہے ہیں. مہیلا بتاتی ہیں کہ بڑے پیمانے پر تباہی مچی ہے, جگہ جگہ آگ لگ گئی ہے. جب ان سے پوچھا گیا کہ کابل میں آپ کہاں ٹھہرے ہیں تو وہ بتاتی ہیں کہ در در بھٹک رہے ہیں. نرواچت سینیٹر محمد رحیم حسن یار کہتے ہیں کہ اتنی بڑی سنکھیا میں وستھاپتوں کے لیے کوئی انتظام کر پانا افغان سرکار کے بس سے باہر ہے. افغان سینیٹر کا ماننا ہے کہ امریکیوں کا غیر ذمہ دارانہ نشکاسن اس استھتی کی مکھیہ وجہ ہے. حسن یار کہتے ہیں کہ امریکہ نے سرکشا سمجھوتے پر عمل نہیں کیا. سنیکت راشٹر سنگھ نے کہا ہے کہ افغانستان میں ہنسا میں آنے والی تیزی کی وجہ سے مانو ترازی کے حالات پیدا ہو رہے ہیں. سنیکت راشٹر کا کہنا ہے کہ 18 ملین افغانوں یعنی دیش کی لگ بھگ آدھی آبادی کو اس سمے مانوی سہایتا کی ضرورت ہے. جنگ جاری ہے جس کی وجہ سے وستھاپت پریواروں کی سنکھیا روز بروز بڑھ رہی ہے. یہ پریوار کابل سہیت وہاں بھاگ رہے ہیں جہاں جنگ کم ہے. کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ.
روس نے نو سینا کی زوردار پریڈ کا آیوجن کیا ہے جس میں ایران, پاکستان اور بھارت کی نو سیناؤں نے بھی حصہ لیا ہے. آئی آر آئی بی کے سنواداتا سید علی درابی کی رپورٹ. روش زیدی کی زبانی.
روس کی نو سینا کی استھاپنا دیوس کے 325 سال پورے ہونے پر شاندار کارکرم کا آیوجن ہوا. اس اوسر پر روس کے اتہاس کی سب سے بڑی سمندری پریڈ دیکھنے میں آئی جس میں روس کی نو سینا کے ساتھ ہی دوست دیشوں جیسے ایران, بھارت اور پاکستان کے سمندری بیڑوں نے بھی بھاگ لیا, جبکہ 20 سے ادھک دیشوں کے ڈیلیگیشن بھی اس اوسر پر موجود رہے. ایران کی نو سینا کے سمندری بیڑے نے روس کی اوپچارک دعوت پر اس آیوجن میں حصہ لیا ہے. اس پریڈ میں 54 سے ادھک روسی نوکاؤں, ڈسٹرائر جہازوں اور کئی پرکار کے جلیانوں نے حصہ لیا. اس پریڈ کو لے کر استھانیہ لوگوں میں خاصا اتساہ دیکھنے میں آیا ہے. ایک روسی ناگرک نے کہا کہ جو دیش ہماری رکشا میں سہیوگ کر رہے ہیں ہم ان سے محبت کرتے ہیں. اس سمندری پریڈ اور کارکرم میں روس کے 48 یدھک اور سینک ویمان بھی اپنی کرتب دکھا رہے تھے اور لوگوں میں اتساہ تھا. ایک مہیلا کا کہنا ہے کہ جس طرح کی نو سینا ہمارے پاس ہے دشمن ہم سے مقابلہ نہیں کر سکتا ہے. روسی راشٹرپتی ولادیمیر پوتین نے اس کارکرم کی شروعات میں کہا کہ مونوپولی کے خلاف اب دیشوں کو آپسی سہیوگ سے ڈٹ جانا چاہیے. پوتین نے کہا کہ دیش کی رکشا کے لیے نو سینا کے پاس سب کچھ ہے, ہم دنیا کے کسی بھی حصے میں موجود خطرے کو نشانہ بنا کر دھوست کر دیں گے. ایک پکشیے واد اب سہن نہیں کیا جا سکتا, ہم متر دیشوں کے ساتھ مل کر سنیکت دشمنوں کا مقابلہ کرنے کے لیے آگے کی اور بڑھ رہے ہیں. 54 نوکائیں اور ڈسٹرائر جہاز جب پریڈ کرتے ہوئے آگے بڑھے تو دور دور تک کا خاص طرح کا ماحول پیدا ہو گیا. ایران کی نو سینا کے پرمکھ حسین خانزادی اور روس میں ایران کے راجدوت کاظم جلالی اور نو سینا کے کئی پرمکھ ادھیکاری روس میں آیوجت ہونے والے اس سماروہ میں ایران کے پرتینیدھی منڈل کے سدس کے طور پر موجود تھے.
به نظر می رسد که امسال قوی ترین حضور از بابت ارسال ناوگان متعلق به نیروی دریایی ارتش جمهوری اسلامی ایران.
ایڈمیرل خانزادی نے کہا کہ ہم نے اس سماروں میں اچھے استر پر حصہ لیا ہے. مکران اور سہن نام کے ہمارے سمندری جہاز اس پریڈ کا حصہ بنے ہیں. یہ دراصل ایران اور روس کی نو سینا کے بیچ گہرے ہوتے سہیوگ کی نشانی ہے. اٹلانٹک مہا ساگر اور فن لینڈ کھاڑی میں آیوجت سماروں میں ایران کی نو سینا کے جہازوں اور سہند اور مکران کا شامل ہونا دراصل ایران کی شکتی اور متر دیشوں کے ساتھ مل کر دشمنوں کا مقابلہ کرنے کے سنکلپ کا اعلان ہے. روس سے آئی آر آئی بی کے لیے سید علی دارابی کی رپورٹ.
بھارت میں کرشی قانونوں کے خلاف کسانوں کا آندولن جاری ہے. اسی سندرب میں مہیلاؤں نے سنسد سے تھوڑی ہی دور پر پردرشن کیے. اس بیچ پیگاسس کا مدعا بھی بھارت میں زور شور سے اٹھا ہے. دلی سے شمشاد کاظمی کی رپورٹ.
ویوادت کرشی قانونوں کے خلاف دلی کے جنتر منتر پر کسان مہیلاؤں نے دھرنا دیا اور تینوں کرشی قانونوں کو اسمویدھانک بتاتے ہوئے انہیں واپس لیے جانے کی مانگ کی. وبھن سنگھنوں سے سمبندھت 200 سے ادھک مہیلاؤں نے تینوں کرشی قانونوں کو کسان ویرودھی بتایا اور کہا کہ جب تک یہ قانون نرست نہیں کیے جاتے بھارت کے سبھی کسانوں کا ویرودھ اسی پرکار جاری رہے گا.
ہمارے شہید امر رہے,
امر رہے, امر رہے,
ہمارے شہید امر رہے,
امر رہے, امر رہے,
دل فروشی کی تمنا
ہمارے دل میں ہے, دیکھ رہا ہے زور کتنا فاصلے کا دل میں ہے.
کڑی سرکشا ویوستھا کے انترگت جنتر منتر پر کسان پچھلے 22 جولائی سے دھرنے دے رہے ہیں اور اس دھرنے کا ادیش کسانوں کے ویرودھ کے سور کو جنتا اور راجنیتک حلقوں تک پہنچانا ہے.
اس سنسد کے مادھیم سے جو کسان آندولن کے مدے ہیں, جو ان کی مانگ ہے, وہ زیادہ سے زیادہ لوگوں تک ہم پہنچائیں اور ہو سکے تو سرکار تک بھی پہنچائیں.
مہیلاؤں کے اس ویرودھ پردرشن میں, جسے سمانانتر سنسد کا نام دیا گیا ہے, مہیلا نیتاؤں نے کرشی قانونوں کے کسانوں پر پڑنے والے نکاراتمک پربھاؤں کا الیکھ کیا اور کہا کہ ایسے قانون کسانوں سے مشورے کے بنا سنسد میں غلط طریقے سے پارت کیے گئے تھے جو سویکار یوگ نہیں ہیں.
8 مہینے سے کسان روڈ کے اوپر ہیں, مہیلائیں پریشان ہیں, گھر جو کتنے شہید بھی ہو گئے ہیں, تو یہ سب کیوں ہوا؟ اگر ان سے پوچھ کے سہمتی سے لیا جاتا تو شاید یہ استھتی آتی نہیں آج جو دیش کے اندر آئی.
سماجک کاریکرتا میدھا پاٹکر نے کہا کہ کسان اپنا ادھیکار مانگ رہے ہیں جو انہیں ملنا ہی چاہیے.
ہماری مانگ ہے 3 قانون واپس کرنے کے. گتیرود میں کون کھڑے ہیں؟ کارپوریٹس کھڑے ہیں جن کے کی بھاگیدار ہے راجیہ نیتا, اور اسی لیے وہ قانون واپس نہیں کر رہے ہیں. وہ بات چیت میں قانون واپسی پر چرچا بھی کرنا نہیں چاہ رہے ہیں.
کسانوں نے کہا ہے کہ جنتر منتر پر ان کا یہ دھرنا 13 اگست تک جاری رہے گا, جس دن سنسد کا مانسون سطر سماپت ہوگا. ادھر سنسد کے دونوں صدروں میں پیگاسس جاسوسی کانڈ اور کسان آندولن کو لے کر وپکش کا ہنگامہ نرنتر جاری ہے, اور کسان آندولن کے سمرتھن میں مکھیہ وپکشی دل کانگریس سنسد سے سڑک تک سرکار کو گھیرنے کا نرنتر پریاس کر رہی ہے. کانگریس کے پورو ادھیکش راہل گاندھی آج ٹریکٹر سے سنسد بھون پہنچے, جن کے ساتھ پارٹی کے کئی نیتا بھی تھے. راہل گاندھی نے کہا کہ کسانوں کے ادھیکار چھینے جا رہے ہیں.
پارلیمنٹ میں اس کے بارے میں چرچا نہیں کرنے دیتے ہیں, کسانوں کو دبا رہے ہیں, ہندوستان کے سب کسانوں کو دبا رہے ہیں, اس لیے ہم یہاں ٹریکٹر پہ آئے. کالے قانون ہیں, ان کو واپس لینا پڑے.
ان کے ساتھ ٹریکٹر پر کئی دوسرے کانگریسی نیتا بھی سوار تھے, جنہوں نے ہاتھ میں ایسی تختیاں اٹھا رکھی تھیں جن پر کسان آندولن کے سمرتھن اور کرشی قانونوں کے ویرودھ میں نعرے لکھے تھے. شمشاد کاظمی, ریڈیو تہران, دلی.
شروع اسی کے ساتھ کارکم راجنیتک چرچا یہیں پر سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. شروتاؤ, اب پرستت ہے امام علی نقی علیہ السلام کے شبھ جنم دیوس پر ہمارا وشیش کارکرم, جس کے بعد آپ سنیں گے سبھا کا انتیم کارکرم وشو درپن.
دوستوں, امام علی نقی علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر وشیش کارکرم کے ساتھ آپ کی سیوا میں حاضر ہیں. اس شبھ اوسر پر آپ سب کی سیوا میں ہاردک بدھائی پرستت کرتے ہیں. سواتی اور محمد مہدی کا سلام سویکار کریں.
دوستو, اس کارکرم میں ہم امام علی نقی علیہ السلام کے پاون جیون کے کچھ پہلوؤں پر پرکاش ڈالنے کا پریاس کریں گے. आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा। 15 ज़िलहिज्जा 212 हिजरी कमरी को भोर के समय पवित्र नगर मदीना में इमाम अली नकी अलैहिस्सलाम का जन्म हुआ। इमाम अली नकी अलैहिस्सलाम इमाम मोहम्मद तकी अलैहिस्सलाम के बेटे थे। अपने पिता की शहादत के बाद इमाम अली नकी अलैहिस्सलाम ने लोगों के मार्गदर्शन का ईश्वरीय दायित्व संभाला। इमाम की बहुत सी उपाधियों का उल्लेख किया गया है, जिनमें हादी, नासिह, मुत्तकी, मुर्तजा, नकी, मिफ्ताह, विद्वान, धर्मशास्त्री, अमीन और तैयब तथा जकी सबसे मशहूर हैं। हादी वो उपाधि है जो इमाम की समस्त उपाधियों में सबसे प्रसिद्ध है।
पैगंबर इस्लाम और उनके पवित्र परिजन ईश्वरी ज्ञान के अटा सागर हैं। पैगंबर इस्लाम की भांति उनके पवित्र परिजन भी ईश्वरीय दया व कृपा की प्रतिमूर्ति, नम्रता के आदर्श, मार्गदर्शन के चिराग। सारांश यह है कि समस्त सद्गुणों के सर्वोत्तम आदर्श हैं।
समस्त इमामों की एक विशेषता लोगों का मार्गदर्शन है। हर इमाम अपने समय के लोगों को लोक परलोक में कल्याण का मार्ग दिखाता और गुमराही के मार्ग से बचाता है। जिस समय इमाम मोहम्मद तकी अलैहिस्सलाम शहीद हुए, उस समय इमाम अली नकी अलैहिस्सलाम की उम्र मात्र 8 साल थी। दूसरे शब्दों में 8 वर्ष की उम्र में इमाम हादी अलैहिस्सलाम ने लोगों के मार्गदर्शन का ईश्वरीय दायित्व संभाला। ये वो समय था जब अब्बासी खलीफाओं का शासन था और इमाम के समय के 6 अब्बासी खलीफाओं में से हर एक ने इमाम को कष्ट पहुंचाया, पर उनमें सबसे अधिक कष्ट मुतवक्किल ने पहुंचाया। किंतु अब्बासी खलीफाओं की ओर से दी जाने वाली यातनाएं इस बात का कारण नहीं बनी कि एक क्षण के लिए भी इमाम लोगों के ईश्वरीय मार्गदर्शन से निशीत हुए हों।
इमाम हादी अलैहि सलाम ने जिस समय लोगों के मार्गदर्शन का ईश्वरीय दायित्व संभाला, उस समय इमाम की उम्र मात्र 8 साल थी, परंतु मुतवक्किल के अंदर इमाम से ईर्ष्या की ज्वाला भड़क रही थी, जिसके कारण उसने इमाम को पवित्र नगर मदीना से सामरा निष्कासित कर दिया। मुतवक्किल से यह बात सहन नहीं की जा रही थी कि लोग अपनी समस्याओं के समाधान के लिए इमाम के पास जाएं और उनसे संपर्क करें। मुतवक्किल यह सोच रहा था कि जब इमाम हादी अलैहिस्सलाम पवित्र नगर मदीना से दूर हो जाएंगे तो लोगों के दिलों में उनके प्रति जो निष्ठा व प्रेम है वह कम हो जाएगा, परंतु वह इस वास्तविकता से बेखबर था कि इमाम हादी अलैहिस्सलाम का पावन अस्तित्व जहां भी होगा वह चुंबक की भांति लोगों को अपनी ओर खींचेगा और लोग स्वतः इमाम हादी अलैहिस्सलाम की ओर आएंगे।
हादी शब्द हिदायत से बना है और हिदायत के दो अर्थ बयान किए गए हैं। पहला अर्थ रास्ता दिखाना है, जबकि दूसरा अर्थ गंतव्य तक पहुंचा देना है। हिदायत के इन अर्थों के दृष्टिगत कहा जा सकता है कि हादी वो व्यक्ति है जो गंतव्य और गंतव्य तक पहुंचने के मार्ग को अच्छी तरह जानता हो और गंतव्य की खोज करने वालों का मार्गदर्शन कर सके। हादी अर्थात मार्गदर्शक की ये वो विशेषता है जो समस्त ईश्वरीय दूतों व इमामों में मौजूद थी, क्योंकि वे गंतव्य को बहुत अच्छी तरह जानते थे। इसलिए लोगों का मार्गदर्शन लोक परलोक में सफलता के मार्गों की ओर करते थे।
इमाम हादी अली सलाम की इमामत 34 साल थी। उनकी इमामत के दौरान 6 अब्बासी खलीफाओं का शासन था। हर एक ने इमाम के लिए कठिनाइयां उत्पन्न कर रखी थी, परंतु कठिन व विषम परिस्थितियों के बावजूद इमाम हादी अलैहिस्सलाम ने चमकती सूरज की भांति मार्गदर्शन का प्रकाश बिखेरा।
इमाम हादी अलैहिस्सलाम का पावन अस्तित्व वो सूरज नहीं था जो केवल मुसलमानों के दिलों को ज्योति प्रदान करता था, बल्कि वो ऐसे सूरज थे जो हर इंसान को प्रकाश प्रदान कर रहा था। दूसरे शब्दों में इमाम हादी अलैहिस्सलाम समस्त इंसानों के इमाम थे, न कि केवल मुसलमानों के, न केवल शिया और उनसे निष्ठा रखने वाले, बल्कि दूसरे धर्मों के मानने वालों ने भी इमाम हादी अलैहिस्सलाम की महान हस्ती को स्वीकार किया है।
इमाम ने मानव समाज को गुमराही से बचाने के लिए अथक प्रयास किया। इमाम तार्किक प्रमाणों से इस्लामी आस्थाओं को पेश व बयान करते थे। मुनाजरे और शास्त्रार्थ की जो बैठकें होती थी उनमें भाग लेना, विशुद्ध इस्लाम के प्रचार प्रसार की इमाम की एक शैली थी। इन शास्त्रार्थों में इब्ने सिक्कित और यहिया बिन अक्सम जैसे समय के महान विद्वान भी मौजूद रहते थे। इमाम हादी अलैहिस्सलाम तार्किक तरीके से राजनीतिक, सामाजिक और आस्था सहित विभिन्न सवालों का जवाब देते थे।
इब्न सब्बाग मालिकी नाम का एक मुसलमान विद्वान इमाम हादी अलैहिस्सलाम की विशेषताओं व सद्गुणों के बारे में इस प्रकार कहता है, अली बिन मोहम्मद यानी इमाम हादी अलैहिस्सलाम की विशेषता व श्रेष्ठता सबकी जबान पर है। उनका व्यवहार न्यायपूर्ण और सदाचरण पसंदीदा था। वो दूसरों के हितैषी व शुभ चिंतक थे। वो सद्गुणों व परिपूर्णता के शिखर पर एक सूरज की भांति चमकते थे।
इमाम हादी अलैहिस्सलाम लगभग 20 वर्षों तक इराक के सामरा नगर में रहे। वहां पर भी बनी अब्बासी खलीफाओं की ओर से इमाम पर कड़ी नजर रखी जाती थी, पर इतनी सख्ती के बावजूद इमाम हादी अलैहिस्सलाम लोगों के मार्गदर्शन में लेश मात्र भी संकोच से काम नहीं लेते थे। विशुद्ध इस्लाम के प्रचार प्रसार के लिए इमाम हादी अलैहिस्सलाम जो काम करते थे उनमें से कुछ इस प्रकार हैं, जैसे अपने चाहने वालों से गोपनीय ढंग से मुलाकात करते, उनसे संपर्क रखते, शिया केंद्रों को मजबूत करते, गुमराहियों के मुकाबले में दृष्टिकोण अपनाते और जरूरत पड़ने पर लोगों को धर्मशास्त्रियों से संपर्क करने को कहते थे। इस्लामी इतिहासों में आया है कि लोगों के मार्गदर्शन के लिए इमाम हादी अलैहिस्सलाम का सबसे महत्वपूर्ण कार्य शैक्षिक केंद्रों को मजबूत करना था। इमाम हादी अलैहिस्सलाम योग्य लोगों की पहचान करके उनकी प्रशिक्षा करते और उन्हें ज्ञान के हथियार से लैस करते थे।
दोस्तों, यद्यपि समय के अब्बासी खलीफाओं ने जो रुकावटें व बाधाएं उत्पन्न कर रखी थीं, उसकी वजह से लोगों की प्यास को अपने ज्ञान के अथाह सागर से उस तरह से नहीं बुझा पाते थे जिस तरह से चाहते थे, परंतु ज्ञान के प्यासे और वास्तविकता खोजी लोग हर संभव मार्ग से स्वयं को इमाम हादी अलैहिस्सलाम की सेवा में पहुंचाते और अपने ज्ञान की प्यास बुझाते थे। इसी प्रकार इस्लामी इतिहास में आया है कि इमाम हादी अलैहिस्सलाम के जो मेधावी व प्रतिभाशाली शिष्य थे उनकी संख्या 185 बताई गई है और उनमें से हर एक अपने समय का महान ज्ञानी था। अब्दुल अजीम हसनी और इब्ने सिक्कीत अहवाजी का नाम मिसाल के तौर पर लिया जा सकता है।
इमाम हादी अलैहिस्सलाम के काल में विभिन्न प्रकार की पदभ्रष्ट और गुमराह करने वाली बातें प्रचलित थी। अगर इमाम हादी अलैहिस्सलाम की नीति और दूरदृष्टि न होती तो इस्लाम की विशुद्ध शिक्षाओं और धार्मिक आस्थाओं का स्वरूप कुछ और ही होता।
इमाम हादी अलैहिस्सलाम के काल में जो बातें प्रचलित थीं, उनमें से एक कुरान का रचना होना था और ये वो बहस थी जिसने बहुत से लोगों को व्यस्त कर रखा था। एक सुन्नी संप्रदाय मोतजिला का मानना था कि कुरान रचना है, यानी पहले उसका अस्तित्व नहीं था और बाद में हुआ है, और उसे वो महान ईश्वर की विशेषता मानते हैं, जबकि उसके मुकाबले में आशायदा था जिसका मानना था कि कुरान हमेशा से था और वो रचना नहीं है। अब्बासी खलीफाओं के काल में ये बहस जोर पकड़ गई थी।
इमाम हादी अलैहिस्सलाम ने इस संबंध में की जाने वाली बहसों को कहा और अपने अनुयायियों के लिए वास्तविकता को स्पष्ट किया। उन्होंने अपने अनुयायियों के लिए लिखा कि ईश्वर के नाम से जो अत्यंत कृपालु और दयावान है, हे पालनहार, हम सबको जमाने की गुमराही से सुरक्षित रख। अगर ऐसा किया तो तूने हम पर बहुत बड़ी कृपा की, और अगर तूने कृपा न की तो बर्बादी के अलावा हमारे भाग्य में कुछ नहीं होगा। कुरान के बारे में जो बहसें हो रही है उसके बारे में हमारा दृष्टिकोण यह है कि यह विषय विदत है, यानी गैर धार्मिक विषय है। निसंदेह ईश्वर के अलावा कोई पूज्य नहीं है और उसके अलावा जो भी चीजें हैं सब रचना है, यानी बात में पैदा हुई है। कुरान भी महान ईश्वर का कलाम व बात है। महान ईश्वर ने कुरान को किसी विशेष जमाने के लोगों के लिए करार नहीं दिया है। इस आधार पर कुरान हर वक्त नया और हर राष्ट्र व कौम के निकट ताजा है। ईश्वर हमें और आपको उन लोगों में से करार दे जिनका वर्णन कुरान के सूरे अंबिया की आयत नंबर 49 में इस प्रकार किया गया है, निसंदेह वे तन्हाई व एकांत में अपने पालनहार और प्रलय के दिन से डरते हैं।
इमाम हादी अलैहिस्सलाम चमकते सूरज की भांति सदैव प्रकाश बिखेरते थे और जिस पर उनके प्रकाश की किरणें पड़ती थीं वो महान व सर्वसमर्थ ईश्वर से डरता था और अपनी योग्यता व पात्र के अनुसार ज्ञान के इस ईश्वरीय सूरज से लाभ उठाता था। इसके विपरीत जो लोग सच्चाई को जानने के बावजूद ईश्वरीय धर्म इस्लाम को स्वीकार नहीं करते हैं वे स्वयं को लोक परलोक में भलाई से दूर कर लेते हैं।
दोस्तों, आज के कार्यक्रम की समाप्ति हम इमाम हादी अलैहिस्सलाम के कुछ कथनों से कर रहे हैं और आप सबकी सेवा में हार्दिक बधाई प्रस्तुत करते हैं। इमाम हादी अलैहिस्सलाम फरमाते हैं, नेमत का शुक्र अदा करना खुद नेमत से बेहतर है, क्योंकि नेमत दुनिया में मिट जाने वाली चीज है परंतु शुक्र सदैव बाकी रहने वाली नेमत है। इसी प्रकार इमाम हादी अलैहिस्सलाम फरमाते हैं, जो ईश्वर से डरता है लोग उससे डरते हैं और जो ईश्वर के आदेशों का पालन करता है लोग उसके आदेशों का पालन करते हैं। इसी प्रकार इमाम फरमाते हैं, हसद व ईर्ष्या भलाइयों को तबाह व बर्बाद कर देती है, झूठ दुश्मनी लाता है, अहंकार ज्ञान प्राप्त करने के मार्ग की रुकावट है और अपमान व अज्ञानता का कारण है, कंजूसी बुरी प्रवृत्ति और लालच अप्रिय व नापसंद आदत है।
इसी प्रकार इमाम हादी अलैहिस्सलाम एक अन्य स्थान पर फरमाते हैं कि विनम्रता ये है कि लोगों से उस तरह से मिलो जैसे तुम चाहते हो कि लोग तुमसे मिलें। लोगों को दुनिया में पैसे और खूबसूरती की वजह से प्रसिद्धि हासिल होती है परंतु परलोक में कार्यों के हिसाब से प्रतिदान दिया जाएगा। बेशक हराम पैसे में वृद्धि नहीं होती है और कभी वृद्धि भी होती है तो उसमें बरकत नहीं होती है और खुशी के साथ उसे खर्च नहीं किया जाता।
तो दोस्तों, इसी के साथ हमारा आज का कार्यक्रम समाप्त होता है। हमें इजाजत दें। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। विश्व दर्पण। दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में हम बात करेंगे गैर कानूनी सरकार इसराइल के जासूसी के सॉफ्टवेयर पेगासस की, जो इस समय सारी दुनिया में चर्चा का मुद्दा बना हुआ है। अंतर्राष्ट्रीय मीडिया में पिछले सप्ताह एक खबर व्यापक रूप से चर्चा में आई कि दुनिया भर के कई पत्रकारों और सामाजिक कार्यकर्ताओं के फोन हैक किए गए।
मीडिया रिपोर्टरों के मुताबिक भारत में भी पत्रकारों और अन्य लोगों के फोन इसराइल में निर्मित सॉफ्टवेयर के जरिए हैक किए गए और उनकी निगरानी की गई। पेगासस एक सर्विलांस सॉफ्टवेयर है जिसे इस काम के लिए इस्तेमाल किया गया। इस सॉफ्टवेयर को इसराइल की सुरक्षा कंपनी NSO ग्रुप ने बनाया है। इसके जरिए किसी व्यक्ति का फोन हैक करके उसकी गतिविधियों पर नजर रखी जाती है। ये रिमोट एक्सेस ट्रोजन की तरह काम करता है। तेल अविव स्थित द इंस्टीट्यूट फॉर नेशनल सिक्योरिटी स्टडीज से जुड़े साइबर सुरक्षा विशेषज्ञ कर्नल गैबी सिबोनी के अनुसार ये कैसे काम करता है इसके बारे में अधिक जानकारी नहीं है। ये एक बेहद खतरनाक सॉफ्टवेयर है जिसे NSO ने डेवलप किया है। इसे बनाने वाली कंपनी NSO का गठन 2009 में हुआ था और ये अति उन्नत निगरानी टूल बनाती है। दुनिया के कई देशों की सरकारें इस सॉफ्टवेयर की ग्राहक हैं। पाकिस्तान के IT विशेषज्ञ काशिफ अली ने सहर उर्दू TV के कार्यक्रम में विस्तार से बताया कि ये स्पाईवेयर कैसे काम करता है।
देखें, पेगासस बेसिकली एक ऐसा सॉफ्टवेयर है जो कि मोबाइल फोन्स को यूज को हैक करने के लिए बेसिकली इस्तेमाल होता है। ये एक मिलिट्री ग्रेड सॉफ्टवेयर है जिसे एक इसराइली कंपनी ने तैयार किया है और वो इसराइली कंपनी बेसिकली मोसाद की कंपनी है। वो मिनिस्ट्री ऑफ डिफेंस, जो इसराइल की मिनिस्ट्री ऑफ डिफेंस है, वो उसके अंडर काम करती है और मोसाद के 3 एक्स ऑपरेटिव जो साइबर सिक्योरिटी से की फील्ड से मोसाद से रिटायर हुए हैं, उन्होंने एक कंपनी बनाई थी NSO के नाम से। और NSO ये तीनों जो मोसाद के एक्स एजेंट्स हैं उनके नाम के जो एब्रिविएशन है उसके ये तीनों हर्फ हैं, यानी N से एक नाम बनता है, S से एक नाम बनता है एक और एजेंट का मोसाद के, और O से भी एक नाम बनता है। तो ये एक बेसिकली मोबाइल हैकिंग सॉफ्टवेयर है जिसमें बुनियादी तौर पर होता यह है कि जो टारगेट आपका सारिफ होता है, जो टारगेट आपका यूजर होता है, मोबाइल यूजर होता है, उसको एक लिंक भेजा जाता है या उससे एक जो है वॉइस कॉल जाती है मोबाइल फोन पर या उसे एक टेक्स्ट मैसेज भेजा जाता है। ये तीनों तरीके इस्तेमाल हो सकते जिसके बाद वो फोन जो होता है पेगासस जो है उसे मुकम्मल कंट्रोल कर लेता है, उसे हैक कर लेता है और ये स्पाइंग पर्पसेस के लिए यानी जासूसी के लिए इस्तेमाल होता है। और ये चीज हैक होने के बाद आप उस टारगेट जो यूजर है जिसका फोन हैक हुआ है आप उसकी किसी किस्म की कम्युनिकेशन को पढ़ सकते हैं, आप उसके कैमरा को यूज करते हुए ये देख सकते हैं कि उस इस वक्त वो आपका जो टारगेट यूजर है वो क्या कर रहा है, आप उसकी मैसेजेस को रीड कर सकते हैं, आप उसके कॉन्टेक्ट लिस्ट में जा सकते हैं, आप उसकी स्क्रीन को रिकॉर्ड कर सकते हैं। और यही चीज पेगासस कर रहा था अपने डिफरेंट जिन जिन लोगों को हैक किया गया था उसकी आप माइक्रोफोन को यूज करते हुए उसके कमरे में होने वाली जहां पे भी वो सारे टारगेटेड सारे बैठा हुआ है उसकी गुफ्तगू को सुना जा सकता है। और पेगासस के बारे में खास बात यह है कि ये नो क्लिक यानी एक सॉफ्टवेयर मैलवेयर था, यानी इससे पहले भी जो हैकिंग सॉफ्टवेयर थे उनमें यह था कि उसमें जो टारगेटेड आपका यूजर होता है उसको उसका मोबाइल फोन हैक करने के लिए उसे किसी न किसी चीज पर क्लिक करवाया जाता था, किसी एक फाइल पर, किसी एक इमेज पर, किसी एक टेक्स्ट मैसेज पर क्लिक करवाने के बाद उसको हैक किया जाता था। पेगासस की खास बात यह है कि इसमें जो टारगेट यूजर है उसको बिना किसी चीज पर क्लिक करवाए, किसी भी फाइल पर क्लिक कराए बगैर उसका फोन हैक किया जा सकता।
इक्कीस जुलाई की देर शाम को कैलकलिस्ट नाम की न्यूज वेबसाइट पर हेब्रू में एक खबर छपी। इसमें कहा गया कि एमनेस्टी इंटरनेशनल इसराइल ने एक बयान में कहा है 50,000 फोन नंबरों वाली लिस्ट का सीधा संबंध NSO के पेगासस स्पाईवेयर से नहीं। एमनेस्टी ने कभी भी इसके NSO से सीधे जुड़े होने की बात नहीं की थी, लेकिन कुछ अंतर्राष्ट्रीय मीडिया ने ऐसा लिखा है। ये एक सांकेतिक लिस्ट है। इस खबर को एक अमेरिकी साइबर सिक्योरिटी एक्सपर्ट किम जेटर ने ट्वीट किया और देखते ही देखते ये खबर सोशल मीडिया पर फैल गई। इसके बाद भारत में इंडिया टुडे, ऑप इंडिया जैसी वेबसाइटों पर भी इस दावे को छापा गया। अरब जगत के जाने माने टीकाकार अब्दुल बारी अतवान ने भी इस विषय को व्यापक रूप से उठाया। उन्होंने अपने संपादकीय लेख में लिखा कि ये केवल संयोग नहीं है कि इसराइल के साथ हालिया महीनों में जिन अरब सरकारों ने अब्राहम शांति समझौता किया था वही पेगासस जासूसी स्कैंडल में बुरी तरह लिप्त पाई जा रही हैं। इस साइबर अपराध के तहत 50,000 से अधिक पत्रकारों, विपक्षी नेताओं, जजों, राजाओं, मंत्रियों और बड़ी हस्तियों की जासूसी की गई। अरब सरकारों की बात की जाए तो उनमें अधिकतर सुरक्षा की दृष्टि से बहुत डरी हुई रहती हैं क्योंकि उन्हें अपने देश की जनता से ही काफी खतरा लगा रहता है। ये सरकारें इसराइल से साइबर जासूसी के प्रोग्राम खरीद लेती हैं और आराम से अपने विरोधियों और महत्वपूर्ण लोगों की जासूसी करती रहती हैं। अब तक दुनिया भर में ये जानकारी फैल चुकी है कि इसराइल के इस जासूसी प्रोग्राम से कितनी बड़ी संख्या में लोगों को निशाना बनाया गया। जासूसी का निशाना बनने वालों में मोरक्को नरेश, फ्रांसीसी राष्ट्रपति, पाकिस्तानी प्रधानमंत्री, इराकी राष्ट्रपति, लेबनान के प्रधानमंत्री, भारत में विपक्ष के बड़े नेता राहुल गांधी, बहुत से जज, पत्रकार वगैरह शामिल हैं। राहुल गांधी का कहना है कि उनका फोन टैप किया जा रहा है।
हमारे प्रधानमंत्री ने और होम मिनिस्टर ने इस हथियार को हिंदुस्तान के इंस्टीट्यूशंस के खिलाफ, हिंदुस्तान के लोकतंत्र के खिलाफ इसका प्रयोग किया है। मेरा फोन टैप किया, ये मेरी प्राइवेसी का मामला नहीं है, ये राहुल गांधी की प्राइवेसी का मामला नहीं है। मैं विपक्ष का एक नेता हूं, मैं जनता की आवाज उठाता हूं। अगर कुछ लेना देना नहीं, अगर हिंदुस्तान की सरकार ने ये नहीं किया तो किसी और सरकार ने किया होगा, जापान की सरकार ने किया होगा, इसराइल की सरकार ने किया होगा, रूस की सरकार ने किया होगा, युगांडा की सरकार ने किया होगा, क्योंकि पेगासस तो सिर्फ सरकार को बेचा जा सकता है, तो फिर उसकी इंक्वायरी होनी चाहिए।
वहीं सत्ताधारी भाजपा के वरिष्ठ नेता और मंत्री रविशंकर प्रसाद इसका बचाव करते हैं।
सिर्फ भारत को ही टारगेट क्यों किया जा रहा है, जबकि कहा गया कि साहब हमारे यहाँ एक सिस्टम है, आज मंत्री जी ने बताया, वो सिस्टम ये है कि फोन को अगर टैप करना है या ट्रैक करना है तो टेलीग्राफ एक्ट के सेक्शन 5 में इस बात का प्रावधान है कि उसके लिए केंद्र के होम सेक्रेटरी या प्रदेश के होम सेक्रेटरी परमिशन देंगे। परमिशन रूल्स के मुताबिक चाहे वो आईटी एक्ट हो, टेलीग्राफ एक्ट हो, एक निश्चित सीमा के लिए वो कार्रवाई चलेगी। उस कार्रवाई को एक रिव्यू कमेटी है जिसको कैबिनेट सेक्रेटरी हेड करते हैं, जिसमें आईटी, कम्युनिकेशन सेक्रेटरी, लॉ सेक्रेटरी बैठते हैं, वो नहीं कन्फर्म करेंगे नहीं चलेगा। तो ये पूरी एक प्रक्रिया, और सिर्फ राष्ट्रीय सुरक्षा, नेशनल सिक्योरिटी के अनुपालन में हो सकती है।
वैसे तो सरकारों ने अपने अपने विरोधियों और आलोचकों की जासूसी करके इस कार्यक्रम का फायदा उठाया, मगर इस पूरे स्कैंडल का सबसे ज्यादा फायदा इसराइल को मिला, जिसे इस तरह जानकारियों का बड़ा भंडार हासिल हो गया। इसराइल इन जानकारियों को इस्तेमाल करके जासूसी का निशाना बनने वालों को ब्लैकमेल कर सकता है। स्वाभाविक है कि सुरक्षा एजेंसियां और सरकारें जासूसी के कार्यक्रम में लिप्त होने की बात का खंडन करेंगी और इसराइल की कोई निंदा नहीं करेंगे, मगर इस खंडन से कुछ होने वाला नहीं है क्योंकि इस मामले का पर्दाफाश करने वाले दुनिया के 37 से अधिक मीडिया संस्थान हैं जिनका यह अभियान अभी जारी है। भारत के वरिष्ठ पत्रकार और दिवायर नामक महत्वपूर्ण वेबसाइट के संस्थापक सिद्धार्थ वर्त राजन का कहना है कि उनका फोन इस बात का सबूत है कि जासूसी की जा रही है।
मेरा फोन एक जीता जागता सबूत है। और भी पत्रकार हैं, प्रशांत किशोर हैं जो सामाजिक, जो सियासी पॉलिटिकल एडवाइजर और स्ट्रेटेजिस्ट हैं। हमने इन फोन्स की तकनीकी तहकीकात के बाद कॉम्प्रिहेंसिवली क्लेम किया है कि उसमें पेगासस इन्फेक्शन के ट्रेसेस हैं, और ये कोई सिर्फ दावा नहीं है, ये एक प्रूवन फैक्ट है। तो इसलिए सरकार अब एक तरह से इस सरकार पे ड्यूटी है एक तरह से कि वो इस चीज को कबूल करें, वो बताएं कि चलो अगर हमने नहीं किया तो किसने किया।
सिद्धार्थ वर्धराजन का कहना है कि ये लगता है कि सरकार ने इस स्पाईवेयर को चुनावी हथियार के रूप में इस्तेमाल किया।
बहुत शर्मनाक बात है कि पॉलिटिकल ऑपोजिशन लीडर्स के खिलाफ जो है आपने ये वेपन, ये अस्त्र इस्तेमाल किया उस दौर में जब चुनाव होने वाले थे, जब चुनावी कैंपेन चल रहा था। और तो और हमने प्रशांत किशोर जी के फोन पे बंगाल इलेक्शन के टाइम में लक्षण पाए हैं इन्फेक्शन के। तो इसमें अब कोई दो राय नहीं है कि पेगासस को इस्तेमाल किया जा रहा था एज एन इलेक्टोरल वेपन, और कोई कंक्लूजन इससे हम नहीं निकाल सकते। और चलिए राहुल गांधी के फोन को हम लोग फॉरेंसिकली टेस्ट नहीं कर पाए क्योंकि ये एक ऐसे सज्जन है जो हर चार पांच महीने अपना फोन और नंबर बदल देते हैं क्योंकि उनको भी शक है कि वो किसी के निगरानी में है। लेकिन प्रशांत किशोर जी का फोन हम फिजिकली फॉरेंसिक टेस्ट कर चुके हैं उस पर।
कांग्रेस के वरिष्ठ नेता पी चिदंबरम ने रविवार को कहा कि केंद्र सरकार को या तो पेगासस जासूसी मामले की जांच के लिए संयुक्त संसदीय कमेटी के गठन के लिए तैयार हो जाना चाहिए या फिर सुप्रीम कोर्ट से मौजूदा जज की नियुक्ति के लिए आग्रह करना चाहिए। इसराइल एक गैर कानूनी शासन है जो साजिश, हिंसा और आतंकवाद की मदद से अपना अस्तित्व जारी रखे हुए है, जो कि गैर कानूनी अस्तित्व है। खेद की बात यह है कि बहुत सी सरकारें अपने अलोकतांत्रिक स्वार्थ और कार्यक्रमों को पूरा करने के लिए इसराइल की मदद लेती हैं। जरूरत इस बात की है कि दुनिया भर के प्रबुद्ध गलियारे इसराइल की हकीकत को समझें और ये अंदाजा लगाएं कि फिलिस्तीनियों के सिलसिले में ये खूंखार शासन किस प्रकार की साजिशें करता है। दोस्तों, अगले कार्यक्रम तक हमें अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम विश्व दर्पण, और अब समय मुख्य समाचारों के सारांश का। जनरल सलामी ने कहा है कि ईरान को पंगु बनाने वाला प्रतिबंध नाकाम हो गया है। अफगानिस्तान में तालिबान के दर्जनों लड़ाके मारे गए हैं। राष्ट्र संघ सुरक्षा परिषद का कहना है कि अफगानिस्तान के 15 प्रांतों में अलकायदा मौजूद है। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त हुआ। खुदा हाफिज़।